بسم اللہ الرحمن الرحیم۔ محترم ناظرین کرام، السلام علیکم۔ پروگرام قیام سے قیام تک میں آج پھر آپ کو خوش آمدید کہتے ہیں۔ ہمارے آج کے پروگرام کا موضوع ہے جناب ابراہیم ابن مالک اشتر کی شخصیت۔ ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں مولانا رضوان علوی صاحب، جو کہ ہمارے سوالات کے جواب دیں گے۔ مولانا السلام علیکم۔
علیکم السلام ورحمۃ اللہ۔
مولانا، جیسے کہ نام سے ظاہر ہے، حضرت مالک اشتر جو کہ امام علی علیہ السلام کے سپہ سالار ہیں، ان کے قریبی اصحاب میں سے برگزیدہ صحابی ہیں، ان کے صاحبزادے ہیں ابراہیم جی۔ اور ہمیں اس بارے میں، حضرت ابراہیم کے بارے میں ایک چھوٹی سی روایت یہ بھی ملتی ہے کہ آپ صفین کے میدان میں اپنے والد کے ساتھ ہمرز میں امام علیہ السلام کی سربراہی میں صفین کی جنگ لڑی۔ تو کیا اتنا جو زمانہ گزرا صفین سے لے کے کربلا تک اور پھر قیام مختار تک، تو اس اگر اس اس نگاہ سے، زمانے کی نگاہ سے دیکھیں، تو کیا یہ روایت ہمیں صحیح، اس روایت کی کوئی صداقت نظر آتی ہے؟
بسم اللہ الرحمن الرحیم، وبه نستعین، وهو خیر الناصر المعین۔ جی، ہمیں تاریخ کے اوراق پر یہ بات ملتی ہے کہ ابراہیم کے جو جناب مالک اشتر نخعی کے فرزند ارجمن ہیں، کہ جو امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام کے سپہ سالار اور برجستہ اصحاب میں شامل ہوتے ہیں، تو آپ نے بالکل درست کہا کہ صفین کے موقع پر، کہ جب امیر شام کا لشکر، کے جو امیر المومنین سے بغاوت کا اعلان کر چکا تھا، جب سامنے مد مقابل آیا، تو اس میں جناب ابراہیم مالک اشتر وہاں آپ جو ہیں وہاں پر اس جنگ میں
موجود ہیں
اور ایک نوخیز نوجوان کی حیثیت سے ہیں،
یعنی
15-16 سال آپ کی عمر۔ اور اسی سے ہم اندازہ لگا سکتے ہیں کہ جب قیام مختار، کیونکہ یہ واقعہ 37 ہجری کا ہے صفین کا، اور قیام مختار تک آپ ایک پختہ نوجوان کی حیثیت سے ہمیں سامنے نظر آتے ہیں،
پختہ جوان
کی حیثیت سے ہمیں سامنے نظر آتے ہیں۔ بہرحال، ہمیں افسوس کے ساتھ یہ کہنا پڑتا ہے کہ ابراہیم اشتر کے بارے میں تاریخ نے کچھ زیادہ ہمیں معلومات فراہم نہیں کی ہیں۔ صفین کا یہ موقع ہے، کہیں جہاں پر نظر آتے ہیں۔ دوسرا وہ مقام ہے کہ جو قیام مختار کا ہے۔ بہرحال، ایک بہادر انسان کی اولاد ہونے کے ناطے، مالک اشتر کی اولاد ہونے کے ناطے، ابراہیم کے اندر بھی وہ تمام تر صفات موجود ہیں کہ جو باپ سے انہیں ورث میں ملی ہے، باپ سے انہیں ارث میں ملی ہے،
وراثت میں ملی ہے۔
لیکن اس کے باوجود ہمیں کوئی خاص معلومات تاریخ کے اوراق پر نظر نہیں آتی۔
اگر چلیں، یہ 30-40 سال کا جو عرصہ ہے جس پہ تاریخ ہمیں خاموش نظر آتی ہے، تو قیام مختار میں تو ان کا ذکر کیا گیا۔
قیام مختار میں جناب ابراہیم کی شخصیت ہمیں ابھر کر نظر آتی ہے، وہیں پر ہمیں ان کے تمام وہ جوہر نظر آتے ہیں کہ جو جن سے جناب مختار نے فائدہ اٹھایا ہے، ہمیں نظر آتا ہے۔ ہم دیکھتے ہیں کہ امام حسین علیہ الصلوۃ والسلام کے ساتھ کربلا میں تو موجود نہیں ہیں، نہ ہی خط لکھنے والوں میں ان کا نام آتا ہے، اور نہ ہی مسلم ابن عقیل کے ساتھ یہ کوفے میں نظر آتے ہیں، لیکن بہرحال ایک بہادر انسان۔
اس کے ساتھ ساتھ اس کا ذکر بھی کہیں نظر ملتا ہے،
کہیں ذکر بھی ہمیں نہیں ملتا ہے کہ یہ آیا ان کے ساتھ ہیں یا نہیں۔ اور پھر تاریخ ہمیں وہ تمام عذر، کہ جو لوگ کوفے میں رہ گئے تھے اور انہوں نے امام حسین کا ساتھ نہیں دیا تھا، وہ عذر ہمیں وہاں ملتے ہیں، لیکن ابراہیم کے بارے میں ہمیں کوئی اس طرح کا عذر بھی نہیں ملتا ہے کہ جو وہ کربلا میں نہیں پہنچ پایا، جناب مسلم کی انہوں نے بیعت نہیں کی، اس طرح کی کوئی چیز ہمیں بہرحال نہیں ملتی ہے۔ بعض لوگ یہ فکر کرتے ہیں کہ مالک اشتر کی جو ہے وہ حضرت ابو الفضل عباس سے کوئی دوستی رہی ہو، لوگ فکر کرتے ہیں، لیکن ہمیں اس طرح کی معلومات تاریخ کے اوراق پر نظر نہیں آتی ہے۔ بہرحال، جیسا کہ عرض کیا گیا کہ مالک اشتر کی شخصیت ہمیں قیام مختار کے دوران ابھر کر سامنے نظر آتی ہے، کہ جب جناب مختار، جیسا کہ ہمارے ناظرین نے سیریل میں بھی دیکھا، کہ جب جناب مختار ابراہیم کے پاس بیعت کے لیے کہے اور لوگوں نے کہا کہ آپ بیعت کر لیں مختار کی. مختار کون ہے؟ کہ محمد حنفیہ کی جانب سے جنہیں نمائندگی حاصل ہے قیام کی.
بالکل
کیونکہ جناب ابراہیم کے دل میں یہ بات موجود تھی کہ وہ بھی حکومت اموی کے خلاف قیام کریں گے اور قاتلان امام حسین سے بدلہ لیں گے, لہذا ان کے دل میں یہ بات موجود تھی. لہذا جب ہم یہ دیکھتے ہیں کہ پہلے پہل ابراہیم کے دل میں شک پیدا ہوا ہے, لیکن پھر یہ بھی نظر آتا ہے کہ وہ شک رفع ہو گیا, دور ہو گیا, اور پھر اس کے بعد ابراہیم اشتر جناب امیر مختار کے باوفا ساتھیوں میں شمار ہوئے اور ان کی بہت زیادہ اہمیت رہی ہے اس قیام میں. اس قیام سے اگر ان کو نکال دیا جائے تو پھر ہمارے پاس کچھ باقی نہیں رہے گا.
اچھا, کوفے میں ان کی شخصیت کس طرح کی ہے؟ یہ جو ہے اشراف میں, بزرگان میں ان کا شمار ہوتا ہے یا نہیں, ایک عام شہری کی طرح شہر کے؟
نہیں, عام شہری کی طرح شمار نہیں ہوتا ہے, بلکہ کوفے میں ایک برجستہ اور ایک اہم ترین شخصیت کے عنوان سے پہچانے جاتے ہیں. نخی قبیلے کے سربراہوں میں سے ہیں, سرداروں میں سے ہیں, کیونکہ مالک اشتر نخی قبیلے کے سردار تھے. لہذا جناب مالک اشتر کی شہادت کے بعد یہ عہدہ ان کے پاس آیا,
جناب ابراہیم کے پاس آیا,
اور یہ اشراف میں سے شمار کیے جاتے ہیں, کوفے کے اشراف ہیں, اور لوگوں کی نگاہیں ان پر جمی ہوئی ہیں. یہ خاموش ہیں, لوگ بھی بعض لوگ کے جو قیام مختار میں جو ہے دلچسپی بھی لیتے ہیں, لینا چاہتے ہیں, لیکن ان کی خاموشی کی وجہ سے وہ بھی خاموش نظر آتے ہیں. لیکن جب ہم دیکھتے ہیں کہ جیسے ہی یہ ماں ابراہیم جو ہیں وہ جناب مختار کے ساتھ شریک ہوتے ہیں قیام میں, تو ہم دیکھتے ہیں کہ وہ لوگ بھی اس قیام کا حصہ بن جاتے ہیں, اور پھر امیر مختار ان کو اپنی فوج کا سپہ سالار, ایک جرنل کی سی حیثیت دیتے ہیں, اور ان کو ایک بہت بڑی مہم پر روانہ کرتے ہیں کہ جب یہ خبر ملتی ہے کہ بنو امیہ کی جانب سے ابن زیاد کی سربراہی میں ایک لشکر چل چکا ہے کوفے کی جانب, کہ جو کوفے کو تاراج کرے گا, اور جس کا قصد یہ ہے کہ وہ کوفہ پہنچ کر جناب امیر مختار کی حکومت کو ختم کرے گا, اس کو روکنے کے لیے جناب امیر مختار نے مالک اشتر کو روانہ کیا ہے. یہ اہمیت ہے, اور ایک بہت بڑا لشکر دے کر ان کو روانہ کیا ہے. اب یہاں ہمیں ایک تاریخ کا ایک نیا پہلو نظر آتا ہے. ہم تاریخ پر نگاہ کرتے ہیں تو ہمیں ایک نئی چیز نظر آتی ہے کہ جو بہت دردناک ہے, جو بہت ہمارے لیے سبق آموز ہے. ہم یہ دیکھتے ہیں جیسے ہی ابراہیم اشتر, فرزند مالک اشتر, ایک بہت بڑے لشکر کو لے کر ابن زیاد کی سرکوبی کے لیے نکلتے ہیں, ہم یہ دیکھتے ہیں کہ وہ لوگ کے جو, کیونکہ جناب مختار کا جو نعرہ تھا, سب سے بڑا نعرہ وہ یہی تھا کہ یا سارات الحسین, یعنی خون حسین کا انتقام لینا ہے, اور وہ لوگ کے جنہوں نے کربلا میں اس واقعے کے اندر کوئی نہ کوئی کام انجام دیا ہے دشمن کی جانب سے,
کسی طرح سے
شامل رہے ہیں, ان کو قتل کرنا ہے. اور جب مختار کی حکومت کوفے میں قائم ہو گئی تو یہ لوگ ادھر ادھر بھاگ گئے,
چھپ گئے,
بلوں میں چھپ گئے, صرف دو خوف کی وجہ سے. سب سے بڑا خوف جناب امیر مختار کی زیرکی, ان کی چالاکی, ان کی حکمت,
جی,
اور دوسرے ابراہیم کی قوت, ابراہیم کی بہادری. ابراہیم کی بہادری کی وجہ سے وہ لوگ خاموش ہو گئے. اب بھی ان کو سر چھپانے کی جگہ نہیں مل رہی ہے, لیکن ہم دیکھتے ہیں کہ جیسے ہی یہ لشکر کوفے سے نکلا ابن زیاد کی سرکوبی کے لیے, اور کوفے سے بہت دور جا چکا تھا, تو یہ لوگ کے جو کوفے میں دبکے بیٹھے ہوئے تھے وہ لوگ ابھر کر سامنے آ گئے. کیونکہ اب جانتے ہیں کہ اس وقت جو ہے وہ کوفے میں فوج نام کی کوئی چیز نہیں ہے, فقط امیر مختار ہیں اور ان کے چند لوگ ہیں. تو یہ لوگ شورش کے عنوان سے اٹھے, ایک بغاوت کری انہوں نے امیر مختار کے خلاف, جن میں شمر وغیرہ جو ہیں سر فہرست شامل ہیں اس میں, انہوں نے امیر مختار کے خلاف ایک بغاوت کری. اور افسوس کے ساتھ یہ کہنا پڑتا ہے کہ اس میں کچھ نادان دوست بھی شامل ہو گئے
جناب مختار کے.
جناب مختار
इस सिलसिले को आगे बढ़ाते हैं। यहाँ पर नाज़रीन एक छोटा सा ब्रेक लेते हैं, ब्रेक के बाद दोबारा आपकी खिदमत में हाजिर होंगे, तब तक हमारे साथ रहिएगा। एक दफ़ा फिर आपको खुश आमदीद कहते हैं नाज़रीन। प्रोग्राम में हमारी गुफ्तगू हो रही है जनाब इब्राहिम इब्न मालिक अश्तर के हवाले से। हमारे साथ स्टूडियो में मौजूद हैं मौलाना रिजवान अलवी साहब। रिजवान साहब अपने भी मुखालिफ हो गए जनाब मुख्तार के, और कुछ ऐसे अफराद जिनको अपनी जान का खौफ था
जी,
वो भी उस मौके पर जब हज़रत इब्राहिम मालिक अश्तर ने कूफा को छोड़ा है, तो वो जनाब मुख्तार के ख़िलाफ़ उन्होंने सर उभारा, क़याम किया। क्यों, कौन अफराद थे वो अपने जिन्होंने जनाब मुख्तार से बगावत की?
ये वही लोग थे। देखिए, हमारे पास तवाबीन का एक बहुत बड़ा ग्रुप था कि जो ऐनुलवरदा में कत्ल तो कर दिया गया था, लेकिन कुछ उनमें से कुछ बाकी रह गए थे, और उन्होंने इसी बात पर अमीर मुख्तार की बैत की थी कि वो कातिलाने इमाम हुसैन का फ़ौरन बदला लेंगे। अब जब उन्होंने देखा कि अमीर मुख्तार बदला लेने में पसोपेश कर रहे हैं, तो वो गुस्से में आ गए। दरअसल वो जनाब अमीर मुख्तार की बात को समझने से कासिर रहे, उनके तरीक़ेकार को समझने से कासिर रहे, जिसकी वजह से वो गुस्से में आ गए और मुखालिफत पे उतर आए, और इतनी मुखालिफत पर उतर आए कि इस मुखालिफत में बहते हुए उन्होंने जनाब अमीर मुख्तार के ख़िलाफ़ तलवारें सोंत ली। अब वो लोग के जो कातिलाने इमाम हुसैन के बदला लेने पर दरपे थे, अब वही लोग कातिलाने इमाम हुसैन के साथ मिलकर
बिल्कुल
अमीर मुख्तार के ख़िलाफ़ जंग करने पर आमादा हो गए। बहरहाल, अभी ये बगावत अपनी जगह चल रही थी कि जनाब मुख्तार ने जनाब मालिक अश्तर के फर्जन इब्राहिम अश्तर को ख़त लिखा, वो भी मूसल में थे, वहाँ से वो रवाना हुए। जल्द अज़ जल्द पहुँचने की उन्होंने कोशिश की
कुफा के लिए।
कूफा के लिए, और फिर वो कूफा पहुँच गए। बस यहाँ वो मकाम है कि जहाँ हमें जनाब इब्राहिम की अहमियत का अंदाज़ा होता है, उनकी बहादुरी का, उनकी सिपह सालारी का अंदाज़ा होता है कि यानी कितना असर था उनका दुश्मनों की निगाहों में। दुश्मनों के हौसले पस्त हो गए जैसे ही वो कूफे में दाखिल हुए। फिर उसके बाद मालिक अश्तर के इस सपूत की तलवार दुश्मन हुसैन पर टूट पड़ी, और जहाँ जो मिला उसको कत्ल किया। और फिर उसके फिर क्योंकि मालिक अश्तर के इस फर्जंद ने इब्ने ज़ियाद को भी कत्ल किया था, हुसैन बिन नमीर को भी कत्ल किया था, और फिर इस बगावत में जो लोग कातिलाने इमाम हुसैन थे उनको भी कत्ल किया, और उनके सर इमाम सज्जाद और जनाब मोहम्मद हनफिया को भिजवाए गए कि जिसके पहुँचते ही इमाम सज्जाद अलैहिस्सलाम महजूज़ हुए, उन चेहरे पर आसारे तबस्सुम जाहिर हुआ, खुशी के आसार जाहिर हुए, और इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम के हुक्म से फिर अहले बैत ने शोक बढ़ाया, ख़वातीन ने सरों में कंघियाँ की, सिया लिबास उतारे, और मर्दों ने खिजाब किया। यानी इतनी अहमियत के हामिल है मालिक अश्तर।
अच्छा, अगर हम पूरे क़याम की बात करें जनाब मुख्तार के,
जी
इस पूरे टाइम पीरियड की अगर हम बात
जी जी
करें कि क़याम शुरू हुआ है और जहाँ पर जनाब मुख्तार से जनाब इब्राहिम की जुदाई हुई है,
जी जी
वहाँ तक के अगर हालात का जायज़ा लिया जाए, तो कौन कौन से ऐसे अहम और बड़े काम हैं जो हज़रत इब्राहिम इब्ने मालिक अश्तर से मंसूब हैं, जिसको ये कहा जाए कि ये उनके कारनामे हैं?
सबसे बड़ा कारनामा तो हमें इब्न ज़ियाद के ख़िलाफ़ जो सरकुबी के लिए इब्राहिम निकले हैं हुक्म अमीर मुख्तार से, हमें यहाँ पर जनाबे इब्राहिम के बड़े कारनामे नज़र आते हैं, बहुत बड़े बड़े कारनामे नज़र आते हैं। इब्न ज़ियाद की फ़ौज का एक शख्स बाउनवान जासूस इब्राहिम के लश्कर में शामिल होता है, और वो ये कह यानी उसका मकसद इब्राहिम के ख़िलाफ़ नहीं है, बल्कि वो चाहता है कि इब्राहिम के साथ रहते हुए इब्न ज़ियाद की मुखालफत में जासूसी करे इब्न ज़ियाद की। ये शख्स आता है और किसी न किसी तरीके से अपने आप को इब्राहिम के खेमे तक पहुंचाता है, और बैठकर बातचीत करता है, कहता है कि कल जब हमला होगा तो इस तरह की बातें होंगी, इस तरह का होगा, और आप इस तरीके से हमला करेंगे और मैं यहाँ होऊंगा और फलां लश्कर वहाँ पर है, फलां शख्स यहाँ पर है। बहरहाल एक जासूसी करता है दुश्मन के लश्कर की। इसी असना में वो एक बात कहता है, एक अजीब बात, क्योंकि वो अरब था और अरब और अजम का तासुब हमेशा से रहा है।
जी
उसने ये कहा कि देखो मालिक, देखो इब्राहिम, जब मैं आपके लश्कर में दाखिल हुआ था और अब तक, यानी यहाँ पहुँचते पहुँचते, मैंने अरबी ज़बान में कोई बात करता हुआ नहीं पाया, यानी मैंने कोई अरबी ज़बान तुम्हारे लश्कर में पाया ही नहीं। जिसको पाया वो फारसी बोल रहा है, जिसको पाया वो गैर अरब है,
अजम है जो भी है।
आजम है। तो सबसे बड़ी कमज़ोरी तुम्हारी ये लश्कर है, इस लश्कर में से अजमियों को निकालो, गैर अरब को निकालो और अरब लेकर आओ, ताकि तुम्हारी कुव्वत जो है वो बढ़ सके और इब्ने ज़ियाद के ख़िलाफ़ तुम कायम कर सको और उसके ख़िलाफ़ लड़ सको, ताकि तुम जीत जाओ। यहाँ पर बहुत खूबसूरत जवाब देते हैं इब्राहिम, कहते हैं कि अगर, कसम खुदा की, अगर मेरे पास चूटियों का लश्कर भी होता, अगर मेरे पास चूटियों का लश्कर भी होता, तो मैं बनू उमैया की इस हुकूमत के ख़िलाफ़, इब्न ज़ियाद के ख़िलाफ़ कायम ज़रूर करता। और तुम तो, ये तो चूटियाँ, यानी हमारे पास जो है वो तो बहादुर तरीन अफराद हैं, इनकी बहादुरी में और तुम्हारी बहादुरी में सिवाय ज़बान के कोई फ़र्क ही नहीं
कोई
है,
फर्क नहीं है
यानी ये लोग भी उतने ही बहादुर हैं जितना तुम अपने आप
जितने
को
अरब
बहादुर
बहादुर
समझते
समझते हैं
हो।
अपने आप को।
और दूसरी बात ये कि ये आजमी वफादार हैं। यहाँ पर हमें मालिक के अश्तर के इस सपूत का किरदार हमें नज़र आता है, जनाब इब्राहिम का किरदार और उनकी फिक्र और उनकी चालाकी, कि किस तरह से उन्होंने दुश्मन की इस साजिश को, दरअसल में ये जासूस जो आया था, ये जासूस बन कर आया था, ये जासूस था नहीं, चाहता ये था कि किसी ना किसी तरीके से मालिक अश्तर के इस लश्कर, इब्राहिम
इब्राहिम को
अश्तर
जुदा करें
जुदा
जनाब
करें इस
मुख्तार के
लश्कर के
लश्कर से।
साथ, इसमें फूट डालें, किसी ना किसी तरीके से हम इनको
यानी
तोड़ें।
यहाँ पर सबसे बड़ी जो खसूसियत उनकी नज़र आती है कि जो शुजात है वो ईमान के साथ
जी
साथ है।
जी जाहिर सी बात है, बग़ैर ईमान की शुजात बेकार है भाई। हमें इब्न ज़ियाद के बारे में मिलता है कि शुजा आदमी है, लेकिन वहाँ
ईमान
ईमान
नहीं
नहीं
है
है। हमें उमर साद के बारे में
और
मिलता है,
इसीलिए उमर साद और इब्ने ज़ियाद और शिम्र जैसे इंतहाई सियासी शख्सियात के सामने ये डट जाते हैं और मुकाबला करते हैं। इब्ने ज़ियाद जैसे कीना परवर
जी
और इंतहाई सियासी जो सियासत से जो खेलता है बाजी करता
जी
है
जी
उसको भी ये मात देते हुए
मात
नज़र
देते
आते
हैं
हैं और उसको
वो
कत्ल
फकत,
करते हैं।
जी वह
जी
ईमान की कुव्वत से, यानी ईमान अगर ना हो तो ये तमाम बहादुरी बेकार है।
बिल्कुल
तलवार चलाना आसान है, लेकिन सोच समझ कर तलवार चलाना
ये
ये
बहुत मुश्किल
मुश्किल
है।
काम है। ये देखिए कि हमारे इमाम और हमारा मौला क्या चाहता है। इताअत ज़रूरी है और
बिल्कुल
इताअत बगैर ईमान के नहीं आ सकती।
वालिद का किरदार भी ऐसे ही नजर आता है कि दुश्मन के खेमे पे हैं
जी,
और वहां पे इमाम का हुक्म पहुंचता है और अपनी तलवार को नियाम में डालते
नया
हैं और
में
वापस हो जाते
डालते
हैं।
हुए वापस नज़र आते हैं, जबकि कोई दूर नहीं था अमीर शाम का खैमा,
जी
तनाबें कट चुकी थी, लेकिन उसके बावजूद जैसे ही अपने मौला और आका का हुक्म सुना है, वही तलवार के जो अब तक खून में नहा रही थी, वही वही तलवार रुक गई और फिर नया में आ गई। ये है मालिक अश्तर की इताअत और ये है इनके बेटे की बहादुरी और उनका ईमान। तो हमें कायाम मुख्तार में जो इब्राहिम अश्तर नज़र आ रहे हैं, गोया के एक तरीके से मालिक अश्तर की अक्कासी करते हुए नज़र आ रहे हैं।
अरे
और इसी तरह, ये नहीं, आप देखिए कि पूरे इस कायाम में मालिक अश्तर का ये बेटा इब्राहिम
हजरत इब्राहिम
अश्तर
जी
जनाब मुख्तार के साथ साथ है।
शाना बशाना नजर
और
आती है
लोग,
शख्सियत।
आप देखिए, लोग उनको मुख्तलिफ हीले बहाने से तोड़ना चाहते हैं, क्योंकि लोग पहचानते हैं इस बात
यानी
को
असल ताकत जो जनाब मुख्तार
मुख्तार
की
की,
है
वो
वो
मालिक
जनाब इब्राहिम की
इब्राहिम
शक्ल
अश्तर
में
है।
मौजूद है।
जी
ये एक छोटा सा सवाल करना चाहूंगा उसके बाद क्योंकि दामन वक्त में गुंजाइश नहीं
जी जी
है। जुदाई का सबब क्या है मुख्तार से?
मैंने जैसे आपसे अभी अर्ज किया कि दरमियान में कुछ लोग ऐसे आ गए कि जिन्होंने इन दोनों فرد کو جدا کر ڈالا، مختلف قسم کے ہیلے بان، کیونکہ مالک ابراہیم اشتر کو جناب امیر مختار نے موصل کا سربراہ، موصل کی امارت دے دی تھی
جی.
کہ بھائی آپ جائیں اور موصل میں رہیے، اب جب ہم آپ کو بلائیں مختلف مقامات پر، چاہے بنو امیہ کے خلاف چاہے عبداللہ زبیر کے خلاف، آپ وہاں تشریف لائیں، آپ وہاں پر ہماری ساتھ ہماری مدد کے لیے آئیں. لیکن ہم یہ دیکھتے ہیں کہ کیونکہ لشکر میں عرب اور عجم کا سلسلہ چل پڑا تھا، مالک ابراہیم اشتر گھر سے دور تھے، وطن سے دور تھے، اپنے گھر والوں سے دور رہنے کی وجہ سے بہرحال انسان کا ذہن تھا جو مشوش ہوا، اور پھر اس پر جو لوگ کاری ضرب لگانے والے تھے وہ افراد تھے کہ جو جناب مختار اور مالک ابراہیم اشتر کو جدا کرنا چاہتے تھے مختلف سازشوں سے، ہیلے بہانوں سے. انہوں نے آتے ہی پہلے یہ سوال کیا، کہا کہ اس وقت جو کوفے کی عمارت ہے اس کے حقدار تو تم ہو، تم مالک اشتر کے فرزند ہو، تمہارا باپ صحابی تھا، صحابی امیر المومنین تھا،
یعنی اصل حق تو تمہارا بنتا ہے،
اصل حق تو تمہارا بنتا ہے، تم اس کے حقدار ہو، لہذا تم مختار کو رہنے دو، تم خود سے مستقل ہو جاؤ، قیام کرو، اور ہم مختار کے خلاف کھڑے ہو جائیں گے. اور مختار تو کیونکہ بہرحال جو لوگ سیاسی نگاہ رکھتے ہیں وہ اس بات کو سمجھتے ہیں، پہچانتے ہیں، کیونکہ وہ دیکھ رہے تھے کہ اب مختار کے جو قریب قریب کے جو لوگ تھے، جو افراد تھے، ان میں بھی آہستہ آہستہ پھوٹ پڑنے والی تھی
جی.
اور عرب اور عجم کا سلسلہ شروع ہونے والا تھا
جی.
ایک دم جدا نہیں ہوئے ہیں ابراہیم اشتر،
تدریجن درجہ بدرجہ
ابھی جدا ہونے کے لیے مقدمات فراہم ہو ہی رہے تھے کہ ادھر معصب ابن زبیر نے حملہ کیا ہے کوفے پہ، کہ جو حکومت مختار کا اختتام ہے. یہاں پر یہ ان کو خط بھی لکھ چکے ہیں کہ بھائی آپ کوفے آئیں، ہماری مدد کریں، لیکن
جی.
یہاں تھوڑا سا پس و پیش کیا ان لوگوں نے کہ جو ان کے ساتھ تھے،
جو ساتھ موجود
ابراہیم اشتر کے،
اور یہاں پر جناب مختار کی حکومت کا اختتام ہوا
اور ان کو
بہرحال ہو سکتا ہے کہ یہ کوئی سیاسی ہیلا ہو اس کے اندر شامل
جی
ہو
جی
یا جناب ابراہیم خود پس و پیش میں مبتلا ہوں
جی جی.
یا پھر ہو سکتا ہے اس کو یہ آپ کسی سیاسی مفاہمت کا یا ان کی سوچ کے بارے میں کہہ سکتے ہیں کہ ہو سکتا ہے وہ یہ سوچ رہے ہوں کہ اگر میں کوفے جاتا ہوں تو کوئی ایسا آپس میں تصادم نہ ہو جائے، ہو سکتا ہے جناب مختار کی سپورٹ میں انہوں نے
جی
یہ
جی.
قدم اٹھایا ہو. بہت شکریہ، چونکہ دامن وقت میں ہمارے گنجائش نہیں ہے، ہم آپ کو بہت شکریہ ادا کرتے ہیں کہ آپ نے اپنے قیمتی وقت میں سے ہمارے لیے وقت نکالا. ناظرین اپنا بہت خیال رکھیے گا، اپنے میزبان کو اجازت دیجیے. اس وقت اسکرین پہ موجود ایس ایم ایس اور ای میل کو یادداشت کیجیے تاکہ آپ اپنے سوالات ہمیں لکھ سکیں اور ہم آپ کے جوابات اپنے علماء اور دانشور حضرات سے لے سکیں. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.